सवाल हैं, इन तीनों सवाल पे वहां पे बातचीत होगी। और इन अभी यहां जो हमारे यहां जानकारी दी गई है वो ये तीनों को मिला के दिया गया है। जाहिर तौर पे पिछले दिनों जैसे आप देखें स्ट्रेटजिक पार्ट पे साउथ चाइना सी का इशू है, बात होगी, मसूद अजहर का मामला है, बात होगी, ट्रेड में जहाँ पाकिस्तान का कहीं कोई किसी तरह का रोल होगा वो पॉजिटिव रोल, उसकी भी बात होगी। तो मुझे लगता है देखिए प्रेसिडेंट इंडिया के जो कॉन्स्टिट्यूशन इंडिया के डेमोक्रेटिक सिस्टम में क्राउन होता है तो वो क्राउन की तरह है, बाकी सारी जो बड़ी चीजें हैं पार्लियामेंट वो प्राइम मिनिस्टर रन करता है, तो कोई अमेरिकन स्टाइल में तो है नहीं। तो यहाँ पे अगर हम प्रेसिडेंट जा रहा है और कंट्री को रिप्रेजेंट कर रहा है, कंट्री के जो मौजूदा सवाल हैं उस दूसरी कंट्री के साथ उनको एड्रेस करना करके आना उनकी मतलब एक मॉरल रिस्पॉन्सिबिलिटी है, और मुझे लगता है उन्हीं बिंदुओं पे उन्हीं पॉइंट्स पे वहाँ बात होगी।
जी बहुत शुक्रिया, हमारे साथ रहिएगा। शौकत प्राचा साहब, आपसे पूछना चाहूँगा कि बीजिंग और नई दिल्ली के ताल्लुकात क्या इस्लामाबाद सेंटर्ड हैं या जो दो तरफा उनके ताल्लुकात हैं उनकी डायमेंशंस आपके सामने किस तरह से सामने आती हैं?
मैं समझता हूँ कि जो दिल्ली से जो जनाब बात कर रहे थे उन्होंने अच्छा तजिया पेश किया, इसमें कोई शक नहीं है कि एग्जीक्यूटिव पावर प्राइम मिनिस्टर नरेंद्र मोदी के पास है जो उनका पार्लियामेंट्री फॉर्म ऑफ गवर्नमेंट है, और प्रेसिडेंट जो है वो एक सेरेमोनियल पोस्ट है। दूसरा, प्रणब मुखर्जी खुद भी फॉरेन मिनिस्टर रह चुके हैं। मैं आपके सवाल की तरफ आ रहा हूँ, वो प्रणब मुखर्जी पाकिस्तान आते भी रहे हैं, पाकिस्तान के साथ उन्होंने डील किया है। चाइना की जो आप बात कर रहे हैं, पाकिस्तान और चाइना का एक इंडिपेंडेंट रिलेशनशिप है, वो न सिर्फ दिल्ली या वाशिंगटन या किसी और कैपिटल से हट के एक बायलेटरल पार्टनरशिप है। उस बायलेटरल पार्टनरशिप में चीन इस खत्ते में मेरी ऑब्जर्वेशन में कोई चीजों को इन्फ्लेम नहीं करता, बल्कि चीन इस खत्ते में एक स्टेबिलिटी फैक्टर है। और उसकी मैं एग्जांपल ये दूंगा कि चीन ने हमेशा पाकिस्तान और भारत के दरमियान तालुकात के हवाले से यही जोर दिया है कि दोनों ममालिक अपने बामी मसाइल डिस्प्यूट तनाजात के हल के लिए मुज़ाकरात करें। आपको याद है मुंबई ब्लास्ट के बाद जब पाकिस्तान और भारत के दरमियान टेंशन बहुत ज्यादा थी तो उस वक्त चीन के एक वाइस फॉरेन मिनिस्टर पाकिस्तान भी आए थे और दिल्ली भी आए थे, लिहाजा चीन ने बड़ा कंस्ट्रक्टिव यानी पायदार और मुस्बत किरदार अदा किया था। अब भारत के सदर जो भी बात करें जाकर, जाहिर है दे आर अ सॉवरेन कंट्री, हर मुल्क का सरबराह है, एग्जीक्यूटिव पावर्स हैं या नहीं है, उनको हर मुल्क को अपने अपने मफादात के मुताबिक पॉलिसी चलाना होती है। आपको आपने अभी देखा पिछले हफ्ते पाकिस्तान के चीफ ऑफ आर्मी स्टाफ जनरल राहिल शरीफ गए थे चाइना, हर लेवल पर उनकी मुलाकातें हुई। और मैं फिर कहूंगा कि चीन और पाकिस्तान का ताल्लुक किसी थर्ड मुल्क के लिए ना फैक्टर है ना ही उस फैक्टर से इन्फ्लुएंस होता है। इसी तरह दिल्ली और चीन का अपना एक ताल्लुक है, बड़ी ट्रेड है उनकी, 80-90 बिलियन डॉलर वो क्रॉस कर चुके हैं, वो भी आपस में उसी तरह हमसाए हैं जिस तरह पाकिस्तान भारत का हमसाया है और पाकिस्तान चीन का हमसाया है। तो पाकिस्तान को इस दौरे से ना तो कोई तशवीश है ना कोई तहफजात है, क्योंकि चीन और पाकिस्तान का ताल्लुक किसी थर्ड फैक्टर से बालातर है।
जी, काफ़ी हम आंगी नज़र आई हमारे दोनों पैनलिस्ट के ख्याल में। प्राचा साहब, ये बताइएगा अब थोड़ा सा जो कहना चाहिए कि जो मुश्किल पहलू हैं पाकिस्तान के लिए हो सकते हैं, एक मसूद अज़हर के मामले पर बात करने का इंडिया दिया गया है, और साथ साथ ये कि जो चाइना की करंट इन्वेस्टमेंट है पाकिस्तान के अंदर सी पैक की सूरत में या इसके अलावा दीगर प्रोजेक्ट्स भी हैं, उसमें भी भारत के कंसर्न्स हैं कि जो पाकिस्तानी कंट्रोल्ड कश्मीर है वो उनके नज़दीक कंट्रोवर्शियल है, वहाँ पे इन्वेस्टमेंट नहीं होनी चाहिए। आपके ख्याल में इन दोनों इशूज़ पर भारत को किस हद तक कामयाबी हासिल हो सकती है, डिप्लोमेटिक ये सक्सेस कंसिडर होगी चाइना से?
देखिए, मैं पहले जैश मोहम्मद वाले मसूद अजहर की बात करूंगा। ये पहली बार नहीं है कि भारत ने ये मामला आलमी सतह पर ना रखा हो या चीन के साथ बायलेटरली ना रखा हो। भारत की फॉरेन मिनिस्टर सुषमा स्वराज साहिबा जब चीन पहले गई थी तो ये मामले दोनों उन्होंने वहां रखे थे, और चीन का भी जवाब वादे है, चीन की भी पॉलिसी वादे है। पाकिस्तान चीन पे भरपूर एतमाद करता है, पाकिस्तान चीन के साथ एक स्ट्रेटेजिक पार्टनरशिप को आगे बढ़ा रहा है, जिसमें ये वन बेल्ट वन रोड वाला कॉन्सेप्ट है जिसे हम चाइना पाकिस्तान इकोनॉमिक कॉरिडोर कहते हैं। भारत ने जब ड्याम और भाषा डैम की बात हो रही थी तो भारत ने उस वक्त भी ये इतराजात उठाए थे, लेकिन वो प्रोजेक्ट आगे बढ़ रहा है। आपने देखा कि ये जो सारी रोड है, सिल्क रोड जिसको कहते हैं या कोरोक्रम हाईवे है, ये किसने बनाई है? चाइना और पाकिस्तान के बायलेटरल तामन से बनी है। तो जब चीन के सदर, चीन के वजीर आजम इन इनिशिएटिव को आगे बढ़ा रहे हैं और बार बार दोनों कैपिटल से यानी इस्लामाबाद और दिल्ली और बीजिंग से ये रिट्रेशन आती है कि हम इस प्रोजेक्ट को आगे बढ़ाएंगे, तो मैं समझता हूँ पाकिस्तान के अंदर पाकिस्तान के पॉलिसी मेकर ने या पाकिस्तान की लीडरशिप में कोई ऐसा खौफ नहीं है। जैश ए मोहम्मद का मामला हो या टेररिज्म का मामला हो, भारत और पाकिस्तान भी आपस में बराह रास्त बात कर रहे हैं। आपको मालूम है यही जो पठानकोट वाला वाक्य हुआ है, पाकिस्तान की ज्वाइंट इन्वेस्टिगेशन टीम गई थी, न सिर्फ उनको दिल्ली में मुलाकातें हुई बल्कि भारतीय हुकूमत ने उनको एक्सेस भी दी पठानकोट तक। वो कम थी या ज्यादा थी मैं इस बारे में नहीं जा रहा, बट ये बायलेटरली जब भारत इंगेज है तो चाहिए तो यही कि बायलेटरल इंगेजमेंट को आगे बढ़ाया जाए, फॉरेन सेक्रेटरी स्टॉक्स ब्लॉक्स हैं उनको रिवाइव किया जाए। बायलेटरल बात होगी तो पठानकोट या टेररिज्म या दीगर मामला भी उसी तरह आगे बढ़ेंगे।
जी प्रताप सिंह वंशी साहब, आप शौकत बराजा साहब का एनालिसिस सुन रहे थे और जब आपकी लाइन ड्रॉप हुई तो हमने कहा कि काफ़ी ख्याल में हम आंगी भी है। जानना ये चाहूँगा कि आपके ख्याल में, जैसे बराजा साहब ये कह रहे हैं कि मुख्तलिफ चैनल्स ओपन हैं जिस पर दोनों मुल्क पाकिस्तान और भारत एक दूसरे के साथ इंगेज करते हैं, उसके बावजूद भारत को ये क्यों कर ज़रूरत पेश आ रही है कि वो ये मामला खा वो मौलाना मसूद अज़हर का हो या जैश मोहम्मद वाले या फिर उसके अलावा जो पाकिस्तान के अंदर इन्वेस्टमेंट का मामला हो वो बराह रास्त वो चीन के साथ उठाना चाहते हैं, इस पे भारत के क्या तहफ़ुज़ात हैं? एक और ये कि इन दोनों मामलों पे भारत को कितनी कामयाबी हासिल हो सकती है आपके ख्याल में?
देखिए मैं ये कह रहा हूँ कि पहली चीज़ तो ये कि अगर इंडिया पाकिस्तान के हवाले से कहें तो कई सारी चीज़ें बहुत बेहतर चल रही हैं। अगर हम गुजरे सालों के हवाले से देखें तो अगर हम कंपेयर करें तो बहुत बेहतर चल रही हैं। तो ऐसा नहीं है कि प्रेसिडेंट, मैंने अक्सर कहा कि वो मुल्क का क्राउन है तो प्रेसिडेंट को कोई डिस्प्यूटेड इशू उठाना है, प्रेसिडेंट के जरिए कोई पॉलिटिक्स होनी है, मैं ऐसा नहीं मानता। ये जो इशूज हैं ये पाकिस्तान ये हिंदुस्तान उठा नहीं रहा है, ये जो इशूज हैं वो चाइना की ओर से उठाए गए हैं, उस पर हिंदुस्तान उनका रुख जानना चाहेगा और जानना चाहेगा कि जो हम समझ रहे हैं वही है या इसके कुछ और मायने हैं। जैसे आपने अभी रेफरेंस में बताया कि सुब्रमण्यम स्वामी ने कहा कि मसूद अजहर वाले मामले में चाइना ने अपने स्टैंड को क्लियर किया है, तो मुझे लगता है कि हमें इन चीज़ों को एक कॉन्स्ट्रक्टिव वे में थोड़ा देखना चाहिए, और जब हम कॉन्स्ट्रक्टिव वे में देखते हैं तो अगर उस पर उनका व्यू पॉइंट आता है क्या है, तो मुझे लगता है इसमें कहीं कोई पॉलिटिक्स, कहीं कोई डिस्प्यूट, कहीं कोई वो चीज़ें देखनी नहीं चाहिए, और ख़ास तौर पर जब प्रेसिडेंट की विजिट हो रही हो तब।
सही प्रजा साहब, ये बताइएगा, पाकिस्तान के ऊपर एक बड़ी रिवायती सी तनकीद होती रही है पाकिस्तान के अंदर से भी और बाहर से भी, कि जिसमें मुख्तलिफ जो मिलिटेंट ऑर्गेनाइजेशंस हैं बशमूल वो ऑर्गेनाइजेशंस जो पाकिस्तान के अंदर हैं बुनियादी ताल्लुक पाकिस्तान से ना हो, चूँकि हम अगले सेगमेंट में बात करें मेरा इशारा हक्कानी नेटवर्क की तरफ है, या दीगर कुछ इस्लामिस्ट फोर्सेज जो कश्मीर जिहाद के साथ कनेक्टेड रही हैं कि वो उनकी सरपरस्ती होती रही है, और अब एक बड़ी वसीतर हलकों में ये यकीन है कि पाकिस्तान का डिस्कोर्स जो है वो तब्दील हो चुका है, पाकिस्तान की एस्टेब्लिशमेंट मिलिट्री एस्टेब्लिशमेंट अपनी उन पॉलिसियों को रिविज़िट कर चुकी है, ये तब्दील हो चुका है। इसके बावजूद आपके ख्याल में वो क्या मसाइल हैं जो नई दिल्ली और इस्लामाबाद के दरमियान ताल्लुकात में आज भी इन मामलात को सामने रखते हुए एक रुकावट का सबब हैं, या कम अज़ कम उस पर एतमाद डिवेलप नहीं होता या दूसरे एक दूसरे को कॉन्फिडेंस में नहीं ले सकें, क्या इशूज़ हैं?
देखिए सबसे बड़ा इशू अगर आप तनाज़ात की बात करें, डिस्प्यूट की बात करें, तो कश्मीर है। दोनों मुल्कों की अफवाज सामने खड़ी हैं लाइन ऑफ कंट्रोल पर। लाइन ऑफ कंट्रोल पे पाकिस्तान फोर्सेस की भी डिप्लॉयमेंट है और भारतीय फोर्सेस की भी डिप्लॉयमेंट है, तो मसला तो सबसे बड़ा मौजूद है, जिसकी वजह से जो डायरेक्ट आउटकम है वो दोनों मुल्कों में एतमाद का फुकदान है, जिसे ट्रस्ट डेफिसिट कर दें, एक दूसरे के बारे में शकूक व शुबात कर लें, एक दूसरे के इंटरेस्ट उसको नलीफाई करना वो कर दें, लेकिन जो आप बुनियादी बात कर रहे थे मैं उसकी तरफ ज्यादा बात करना चाह रहा हूँ कि पाकिस्तान की पॉलिसी के हवाले से ना सिर्फ आपने देखा कि ज़र्ब-ए-अज़्ब जैसा बड़ा मिलिट्री ऑपरेशन लॉन्च किया गया और नॉर्थ वज़ीरिस्तान एजेंसी से हकानी नेटवर्क हो या कोई और नेटवर्क हो, न सिर्फ उसको डिसमेंटल किया गया बल्कि स्पेस उनसे छीन ली गई। अगर आप कोई कार्रवाइयां करते हैं जब तक आपके पास स्पेस होगी तो आप कार्रवाई करें। लॉन्चिंग पैड खत्म कर दिया गया। भारत के बारे में भी पाकिस्तान के अंदर बड़ी तब्दीली आई है और उसकी एग्जाम्पल दूं कि पठानकोट का जब वाकया हुआ तो खुद भारत ने भी मुस्बत रवैया अख्तियार किया। आई मस्ट कॉम्प्लीमेंट इट, उन्होंने बराह रास्त पाकिस्तान पर अल्जाम नहीं लगाया, ना उन्होंने कहा कि पाकिस्तान की एजेंसियों ने ना पाकिस्तान की हुकूमत ने किया है, बल्कि उन्होंने पाकिस्तान को वो लीड्स और इंफॉर्मेशन फराहम की कि देखिए ये हमारे पास इंफॉर्मेशन है, आप तहकीकात करें। पहली बार पाकिस्तान की हुकूमत ने आउटराइटली रिजेक्ट करने की बजाय पाकिस्तान की वजीर आजम की जेर सदारत एक बड़ी इजलास हुआ जिसमें आर्मी चीफ और दीगर हुकाम भी मौजूद थे और उसमें ये बताया गया हमें एक प्रेस रिलीज के जरिए कि वी आर वर्किंग ऑन द लीड्स एंड इंफॉर्मेशन प्रोवाइडेड बाय इंडिया। ये एक टर्निंग पॉइंट था उस वक्त जब ये सारा प्रोसेस हुआ और उसी की रोशनी में पाकिस्तान के अंदर भारत की फराहम करदा कुछ इत्तलात पर यहाँ गिरफ्तारियां भी हुई और उसके बाद पाकिस्तान की एक जीआईटी ज्वाइंट इन्वेस्टिगेशन टीम भी भारत गई। तो लिहाजा ये एक आगाज बहुत अच्छा है, इसी को फर्दर बिल्ड अप किया जाए। दोनों मुल्क बड़े मुल्क हैं, हमसाए हैं, दोनों तरफ से कहा जाता है कि जी हमसाया तो तब्दील नहीं हो सकता, दोस्त तब्दील हो सकता है। जब ये एक नेचुरल कंपल्शन है तो वाई नॉट एक दूसरे के कंसर्न को सामने रखते हुए बातचीत की जाए और बातचीत की रोशनी में आगे बढ़ा जाए।
सही, ठीक है। अच्छा फिराज साहब, हमने चूँकि अगले सेगमेंट्स में इतफाक़ से हमने उसमें बात भी करना थी और वो रेफरेंस भी आ गया है हकानी नेटवर्क का, तो आपसे इजाज़त लेने से पहले मैं चाहूँगा कि आप उस पर कमेंट कर दें ताकि जब हम बाद में जाएं तो आपका पॉइंट ऑफ व्यू वो भी हमारे सामने मौजूद हो। अफगान पीस टॉक्स, पाकिस्तान के मुशीर खारजा आज वो ये कहते हैं कि बल्कि सेक्रेटरी खारजा, उनका तो ये कहना था कि हम तो अपनी पूरी कोशिशें कर रहे हैं और अब साथ साथ ये ज़रूरी है कि काबुल से भी बराह रास्त डायरेक्ट ऐसे यूनिफाइड मैसेज जाने चाहिए तालिबान की आदत को कि वो मुज़ाकरात का हिस्सा बने। ये जो क्वार्टेट का इजलास हुआ है उसके पस मंज़र में हमें बताइएगा कि पाकिस्तान जिसने बुनियादी तौर पे एक अखलाकी ज़िम्मेदारी ये ज़रूर ली हुई है कि वो तालिबान को इंगेज करेंगे, उनको कहाँ तक कामयाबी हो रही है और अगर नहीं हो रही तो सूरत में उस पर दबाव कितना है, और आज जो मुशीर खारजा का और सेक्रेटरी खारजा के बयान हैं इस पस मंज़र में वो क्या रिफ्लेक्ट करते हैं?
देखिए, पाकिस्तान ने एक बार इनिशिएटिव लिया और पिछले साल 7 जुलाई को मरी में तालिबान के रहनुमाओं और अफगान हुकूमत के रहनुमाओं को आमने सामने एक मेज पर बिठा दिया, आपको याद होना चाहिए।
जी बिल्कुल।
फिर दूसरा राउंड होना था जुलाई के आखिर में। अब मैं इतना आपको विद अथॉरिटी एक जिम्मेदारी के साथ कह सकता हूँ कि तालिबान का डेलीगेशन पाकिस्तान पहुँच चुका था। फिर खबर लीक की गई काबुल से कि जी मुल्ला उमर की हलाकत हो गई है। वो किसने लीक की? वो अफगान नेशनल डायरेक्टरेट ऑफ इंटेलिजेंस जो कि उनकी खुफिया इदारा है, उधर से लीक हुई, जिसके बाद फिर वो आपको मालूम है उसमें एक खलल आ गया। अब पाकिस्तान ये कहता है और कोऑर्डिनेटरल कोर ग्रुप में यानी चार ममालिक के इजलास में जब प्रेस भी आता है तो सब ये मानते हैं के तालिबान को परसुएड करना, उनको मुजाकरात की मेज पर लाना चारों मुल्कों की जिम्मेदारी है। और उसकी मैं एग्जांपल दूं, कोई मुझसे पूछता है कि अमेरिका की क्या जिम्मेदारी बनती है? भाई, कतर का ऑफिस अमेरिका ने खुलवाया ना तालिबान का।
सही।
तालिबान के जो लीडर को गुआंतानामा बे से वापस भेजे गए वो अमरीका ने भेजे थे। दूसरी बात यह है, जैसे हिकमत यार के साथ, गुलबुद्दीन हिकमत यार के साथ अफगान हुकूमत ने एक एग्रीमेंट किया है, पाकिस्तान ने उसको वेलकम कहा है बाकायदा तौर पर, इस तरह के जेस्टर्स आने चाहिए। ये कह देना कि जी पाकिस्तान फलां को मारे, फलां को मारे, फलां को मारे, अगर मुजाकराती अमल ही वाहिद ऑप्शन है, जो कि कल भी कोऑर्डिनेटर कोर ग्रुप के इजलास के बाद एलानिए में कहा गया, तो मुदाकराती अमल के लिए फिर आपको एक ऐसा माहौल बनाना है जिसमें मुदाकरात करने वालों का एतमाद बहाल हो। और जब आप कहेंगे कि नहीं हमने सिर्फ मारना है और किसी چار ملکی اجلاس میں آپ کہیں گے کہ نہیں مذاکرات ہی واحد عمل ہیں تو آپ کے طرز عمل میں ہارمنی ہونی چاہیے, پبلک سٹینس اور آپ کا ڈپلومیٹک سٹینس ایک ہی ہونا چاہیے تاکہ آپ کا مثبت پیغام جائے.
جی بہت شکریہ شوکت براجہ صاحب, سینئر صحافی تجزیہ کار, آپ نے ہمیں اسلام آباد سے جوائن کیا. پرتاب سوم ونشی صاحب, ایڈیٹر ہندوستان ٹائمز, آپ نئی دلی سے ہمارے ساتھ رہے, آپ کا بھی بہت شکریہ. سامعین چند سیکنڈ کی ایک بریک لیں گے, بریک کے بعد جب واپس آئیں گے تو بات کریں گے پاکستان اور بھارت دونوں ملکوں میں سخت درجہ حرارت, شدید گرمی, عام آدمی کو اس گرمی سے بچنے کے لیے کیا احتیاطی تدابیر اختیار کرنی چاہیے, ایک بریک کے بعد.
عمران, تم اردو میں تازہ ترین خبروں اور دلچسپ فیچرز کے لیے کس ویب سائٹ پہ جاتے ہو؟
وائس آف امریکہ کی اردو ویب سائٹ www.urduvoa.com پر, اور کہاں
زبردست, مجھے بھی سب سے زیادہ www.urduvoa.com ہی پسند ہے.
چلو کسی بات پر تو ہم دونوں میں اتفاق ہے
بھائی, www.urduvoa.com پر کسے اتفاق نہیں ہوگا.
پروگرام جہانگ میں آپ کا خیر مقدم, میں ہوں اسد حسن, اور پروگرام کے اس حصے میں ہم بات کریں گے غیر معمولی درجہ حرارت ہے پاکستان اور بھارت کے اندر, اور مئی کا یہ مہینہ ہے, آج 20 مئی ہے, لیکن دونوں ملکوں کے لوگوں کو شدید ترین گرمی کی جو شدت ہے, یہ گرمی کی لہر ہے, اس کا سامنا کرنا پڑ رہا ہے. بھارت کے اندر سے تو اطلاعات یہ مل رہی ہیں کہ 19 مئی کو 51 ڈگری تک درجہ حرارت جو ہے وہ پہنچا ہے, جو کہ بھارت کی تاریخ کے اندر ایک ریکارڈ حیثیت رکھتا ہے. اس سے پہلے یہ شمال مشرقی ریاست راجستھان کے شہر پلودی میں جمعرات کو درجہ حرارت 51 ڈگری سینٹی گریڈ تک پہنچا, جو کہ ایک ریکارڈ ہے. اور اس سے پہلے محکمہ موسمیات کے جو اعداد و شمار ہیں بھارت کے اندر, وہ یہ بتاتے ہیں کہ 50.6 ڈگری سینٹی گریڈ یہ ریکارڈ رہا ہے بھارت کے اندر, اور اب مئی میں ہی یہ ریکارڈ جو ہے وہ ٹوٹ چکا ہے, اور بڑا ایک ہسٹورک ریکارڈ ہے, ہسٹورک بات ہے. دوسری جانب پاکستان کے اندر بھی شدید گرمی ہے, اور اس گرمی کے سبب کئی شہروں میں کیجویلٹیز کی بھی اطلاعات مل رہی ہیں. اپریل میں 2 ہفتوں کے دوران جو شدید گرمی پڑی تھی بھارت میں, کم از کم 150 افراد اس میں ہلاک ہو گئے تھے. پاکستان بھی میں بھی کئی افراد کی ہلاکت کی اطلاعات ملتی رہی ہیں, اور درجہ حرارت اس وقت بھی کئی علاقوں میں پاکستان کے اندر 47 سینٹی گریڈ تک وہ بتایا جا رہا ہے, اس سے زیادہ ہونے کا امکان ہے. یہ اگر ہمارے ساتھ محکمہ موسمیات کے لوگ ہمیں جوائن کرتے ہیں تو ان سے ہم پوچھیں گے کہ موسمیاتی شدت کی وجہ کیا ہے, اور اس موسم میں کب تک تبدیلی متوقع ہے. لیکن اس تبدیلی کے جو اثرات ہیں, جو یقینی طور پہ ہمارے سامنے ہیں دونوں ملکوں کے اندر, وہ صحت کے اوپر ہیں. کیجویلٹیز ہو رہی ہیں, بیماریاں ہو رہی ہیں, ہسپتالوں کے اندر رش بڑھ رہا ہے. عام آدمی کو کیا کرنا چاہیے, کیا احتیاطی تدابیر ہو سکتی ہیں, یہ ہمیں بتائیں گے جناب ڈاکٹر وسیم خواجہ صاحب, معروف گیسٹرنٹرولوجسٹ ہیں, اور اس کے علاوہ پاکستان انسٹیٹیوٹ آف میڈیکل سائنسز سے ان کی وابستگی ہے, اس کی ترجمانی بھی کرتے رہی ہیں. ڈاکٹر صاحب بہت شکریہ آپ کا, آپ نے ہمارے لیے وقت نکالا ہے.
جی
ڈاکٹر صاحب, ہیلتھ اینگل پہ, صحت کے زاویے پہ ہمیں بتائیے اس گرمی سے بچنے کا کیا طریقہ ہے, اور پہلے تو بلکہ طریقہ بعد میں بتائیے, یہ بتائیں کہ یہ ڈائریکٹلی کس طرح سے اثر انداز ہوتی ہے جب درجہ حرارت معمول سے زیادہ ہو جاتا ہے, تو کس طریقے سے یہ عام آدمی کو متاثر کرتی ہے؟
ہاں دیکھیے, بیسیکلی جو ہمارا سسٹم ہے, دیکھیں ہر بندے کا ٹمپریچر ہوتا ہے وہ کانسٹنٹ رہتا ہے, کبھی کبھی کوئی پیتھالوجی ہو, جیسے کہ جراثیم داخل ہو گئے, وائرس داخل ہو گئے, انفیکشن ہو گیا, اس پہ ٹمپریچر جو ہے وہ ان کا بڑھنا شروع ہو جاتا ہے. اور گرمی میں یہ ہوتا ہے کہ بیسیکلی جو آپ کا جو دماغ ہے وہاں پہ کنٹرولنگ سینٹر ہوتا ہے, آپ کا سارا ٹمپریچر باڈی کو کنٹرول کرتا ہے. اور جب زیادہ گرمی ہوتی ہے تو وہ اتنی زیادہ گرمی ہوتی ہے اس وجہ پورا یہ سسٹم جو ہے ڈسٹرب ہو جاتا ہے, اس کا جو دماغ کا جو ہے مین سسٹم ہے جو ٹمپریچر کنٹرول کرتا ہے باڈی کے, وہ آؤٹ آف کنٹرول ہو جاتا ہے, جس کی وجہ سے پھر درجہ حرارت بڑھ جاتا ہے. اور جب درجہ حرارت بڑھتا ہے تو نہ صرف دماغ کے بلکہ دل پہ, آپ کے پھیپھڑوں پہ اور آپ کے گردوں پہ, تمام پہ آپ کا اثر ہوتا ہے, اور جس کی وجہ سے اگر پراپر علاج نہ کیا جائے تو یہ چیز جان لیوا بھی ثابت ہو سکتی ہے.
اچھا ڈاکٹر صاحب, کیا ایک اور وجہ یہ بھی ہے کہ حالانکہ مئی یا اپریل, ابھی جیسے ہم نے ابتدائی میں بتایا ہے کہ بھارت کے اندر تو 150 افراد اپریل کے اندر ان کی ہلاکتیں ہو گئیں گرمی کی وجہ سے, کیا اس کا ایک سبب یہ بھی ہے کہ چونکہ موسم تبدیل ہو رہا ہوتا ہے, لوگ فیملیئر ہوتے ہیں سردیوں کے لباس کے ساتھ, وہ ایڈجسٹ ہوتے ہیں, اور اچانک جب موسم میں تبدیلی آتی ہے تو باڈی جو ہے وہ کلائمیٹائز نہیں کر پا رہی ہوتی, اس کے ساتھ اس کی ہم آہنگی نہیں ہوتی, کیا یہ سبب
ہے؟ وہ بات بھی ہے, لیکن اس کے علاوہ دیکھیں جوان لوگ بھی ڈیتھ بھی ہوتی ہے, بیسیکلی جو کلائمیٹائز نہیں ہوتا وہ یہ ہوتا ہے زیادہ تر اس میں بچے انوالو ہوتے ہیں یا بزرگ ہوتے ہیں, ان میں فیٹ جو ہے جن کے نیچے وہ کم ہوتی ہے, جس کی وجہ سے وہ زیادہ کلائمیٹائزیشن بہت جلدی نہیں ہو پاتی. تو اگر باقی جو جوان بندوں میں تو وہ کلائمیٹائز ہو سکتی ہے, لیکن ہر ایک اپنا سسٹم ہے, اور اگر وہ زیادہ کام کر رہا ہے, زیادہ دودھ میں ایگزرشن کر رہا ہے, اور زیادہ پراپر ٹائپ تدابیر نہیں کر رہا, پانی پراپر نہیں پی رہا, مشروبات کا استعمال نہیں کر رہا, تو پھر وہ بھی متاثر ہوگا.
इसमें एक फैक्टर नहीं है, इसमें एक फैक्टर काफी ज्यादा है, एज का फैक्टर भी है, जनरल कंडीशन का भी है, बंदा पहले बीमार है, किसी का एड्स, हेपेटाइटिस, शुगर का मर्ज, ब्लड प्रेशर का मर्ज है, नहीं है, ये तमाम चीजें जो उसको मैटर करती है एज के अलावा भी।
ठीक है, ये तो आपने बड़ा अच्छा एंगल बताया। अब हमें ये बताएं कि जो हेपेटाइटिस के मरीज हैं, जो शुगर के मरीज हैं, जो हेपेटाइटिस के मरीज हैं, खास तौर पे वो क्या एहतियात करें गर्मियों के अंदर?
देखिए बेसिकली तो ये है कि देखिए सबके लिए चाहते हैं कि बहुत अवॉइड करें डायरेक्ट सनलाइट में जाने, जब बहुत ज्यादा गर्मी है कोशिश करें क्योंकि बहुत इमरजेंसी फिर ही जाए, वरना आप ज्यादा कोशिश करें कि घर में ही पंखे के नीचे या एसी के नीचे रहे ताकि ज्यादा छायादार जगह पर रहें ताकि डायरेक्ट एक्सपोजर आपका ना हो। अगर होना भी पड़ता है तो कम से कम सर पे आप कोई हैट या कोई कपड़ा ले लें जो काले रंग का ना हो, बाकी लाइट कलर हो, प्रॉपर कपड़े की लाइट कलर के पहने, खुले पहने, और सर पे छतरी या हैट का इस्तेमाल लाजमी करें, डायरेक्ट सनलाइट जाने से अवॉइड करें, मशरूबात और पानी इसका इस्तेमाल बहुत ज्यादा करें, और दिन में 4-5 मरतबा लाजमी नहाए, ये लाजमी है, और ज्यादा मशक्कत का काम, एक्सरसाइज का काम करने में जैसे मजदूर होते हैं, मेरे मजदूरी करते हैं, अगर दोपहर में करेंगे डायरेक्टली करेंगे तो ऑटोमेटिकली उसके जो प्रॉब्लम उनको ज्यादा हो जाएगी, उनका पूरा सिस्टम जो है खराब हो जाता है इस तरीके से। बेसिकली जिनको हेपेटाइटिस है शुगर के, वो एहतियात का इस्तेमाल मुकम्मल करें, एहतियात भी करें, और अपना जो है ना शुगर कंट्रोल करने के एहतियात भी खाएं, और साथ पानी की ज्यादा इस्तेमाल करें ताकि डिहाइड्रेशन ना हो, और प्लस फौरन जो है ना टेम्परेचर चेंज करने में अंदर बैठे हैं एसी में या गाड़ी में बैठे एसी में और बाहर निकलते हैं, बाहर 50 डिग्री टेम्परेचर या 40 डिग्री है तो वो इतना उसको एकदम जक्लिमेटाइज नहीं कर सकते, जिसकी वजह से उनको सनस्ट्रोक होने के चांसेस होते हैं। जिसमें मुख्य बीमारियां हैं सनस्ट्रोक के अलावा गर्मी से रिलेटेड है, सर में दर्द, जिसम में दर्द, किसी को पसीना ज्यादा आता है, चक्कर, उल्टी वगैरह आ सकती है, लेकिन सनस्ट्रोक हो जाए तो उसको फौरन स्टार्ट करें कि जितनी देर सनस्ट्रोक में बंदा रहेगा।
लेकिन ये आइडिया कैसे होगा कि सनस्ट्रोक हो रहा है या हीट स्ट्रोक हो रहा है?
का हो जाना, टेम्परेचर ज्यादा हो जाना और गिरदे का नकारा होना, बिल्कुल भी असर हो सकता है, प्रॉपर जल्दी इसको शिफ्ट ना करके फौरन उसके जो सहायदार जगह पे और बर्फ में ठंडे पानी में फौरन उसके इस्तेमाल करना चाहिए।
लेकिन डॉक्टर साहब ये आइडिया कैसे होगा कि कोई आदमी जो है वो शदीद गर्मी है और उसके बाद उसकी क्या फीलिंग है, क्या अलामत है जिससे पता चले कि हीट स्ट्रोक हो रहा है?
बिल्कुल खुश्क हो जाती है, पसीना बंद हो जाता है, टेम्परेचर 104 से ऊपर हो जाएगा, चक्कर आ जाएंगे, पतली सी होगी, मोशन हो सकते हैं और उम्मीदगी सी कैसे हो सकती है, सर में तशरी दर्द हो सकता है, जैसे ही अलामते हो तो फौरन जैसे टेम्परेचर 104 है, जिसम खुश्क है, लाल दाने जिसे भी आ रहे फौरन उसको स्ट्रोक हो गया, उसको फौरन आपने जो है ना ठंडे पानी में अगर लिटा सकते हैं, सबसे बेस्ट है जुराबे से उतार दें, बूट उतार दें और उसमें बर्फ जो है सर पे उसके बगल में और टांगों में सारी बर्फ की सिल वगैरह वो रखें और फौरन उसको अस्पताल में शिफ्ट कराएं, और अस्पतालों में जो है ये मैं कहूंगा कि सारे अस्पतालों में ये पूरा ही स्ट्रोक का पूरा एक अलग कमरा होना चाहिए, जहाँ पे कमरे बर्फ की सिलें या कमरे में इतना ठंडा होना चाहिए जैसे पेशेंट वहाँ पे दाखिल हो टेम्परेचर उसका फौरन लो हो, जो ठंडा पानी वहाँ पे मौजूद होना चाहिए, यही एक तरीका है जिससे टेम्परेचर लो होता है, और इसके लिए कोई दवाई नहीं, प्रॉपर मैनेजमेंट जो है वो जरूरी है, प्रॉपर उसका बर वक्त उस पर अस्पताल चेक होना ये ज्यादा जरूरी है।
अच्छा डॉक्टर वसीम ख्वाजा साहब हमारे साथ थे, इस वक्त माहिरीन मौसमियात नहीं है अनफॉर्चुनेटली कि वो हमें बता सकते हैं कि पिछले कुछ बरसों में खास तौर पे जो दर्जा हरारत है वो कितना ग्रेजुअली ऊपर जा रहा है जिसमें मौसमियाती तगैर का अमल दखल हो सकता है, लेकिन आपके पास तो कुछ आदाद शुमार होंगे सेंस में, आपको पिछले कुछ बरसों के अंदर मौसम गर्मा के अंदर सन स्ट्रोक या हीट स्ट्रोक रिलेटेड जो मसाइल हैं उसमें कितना इजाफा नज़र आता है?
उसमें देखिए पहले से ज्यादा इजाफा चाहिए, एक तो हमारी आबादी भी बढ़ रही है, दूसरा प्रिंस के वाले से बात करूंगा यहाँ पे पूरे पाकिस्तान से लोग आते हैं, ठीक है, और उसकी वजह से भी वहाँ पे पेशेंट जल्द की मिकदार ज्यादा हो रही है, और प्लस सन स्ट्रोक का तो है ही गर्मी का नहीं, गर्मी के साथ साथ एक और चीज जो है जो ज्यादा हो रही है जिसे हम कहते हैं गैस्ट्रोएंटेराइटिस या गैस्ट्रो का मर्ज है, उसके बेताशा पेशेंट हमारे पास आ रहे हैं, हीट स्ट्रोक के इतने पेशेंट नहीं आ रहे लेकिन ये रिपोर्ट नहीं कर रहे हमारे पास, लेकिन हीट रिलेटेड डिसऑर्डर्स के आते हैं, हीट एग्जॉशन हो गई, हीट क्रैम्प्स है, सर में दर्द है, जिसम में दर्द है, चक्कर आ रहे हैं, पसीना ज्यादा आ रहा है, बुखार हो रहा है, इस टाइप के पेशेंट्स तो आते रहते हैं, कम से कम पहले से 5-10% ज्यादा है, लेकिन गेस्टो के जो मरीज हैं बच्चे बूढ़े जवान सारे उसमें शामिल हैं, वो देख लें पिछले 3 दिनों में तकरीबन 3-3.5 हजार से ज्यादा लोग जो है एमरजेंसी में उन्होंने रिपोर्ट किया हमारे पास, और उसमें 50% ज्यादा ऐसे जिनमें सीवियर पानी की जिनपे कमी थी।
बहुत शुक्रिया डॉक्टर,
प्रॉपर ट्रीटमेंट किया और जिसका अल्हम्दुलिल्लाह किसी की डेथ नहीं हुई।
बहुत शुक्रिया डॉक्टर वसीम ख्वाजा साहब, आपने हमारे लिए वक्त निकाला, हमारे साथ आप मौजूद रहे, मुमताज़ गैस्ट्रोएंटरोलॉजिस्ट हैं और पाकिस्तान इंस्टीट्यूट ऑफ मेडिकल साइंसेज से आपकी वाबस्तगी है। सामीन अब हम चंद सेकंड की ब्रेक लेंगे कुछ वक्त के बाद, और जब हम वापस आएंगे तो हमारा रेडियो एंड टीवी सेगमेंट होगा जिसमें हमारे सेटेलाइट व्यूवर वो भी हमारे साथ मौजूद होंगे, और इस हिस्से में हमने कोशिश की कि हमारे साथ माहरीन मौसमियात वो भी हमें ज्वाइन करें और बताएँ कि ये शिद्दत कब तक मुतवक्के है और इस मौसम में या इस गर्मी की जो लहर है اس میں کب تک کمی آ سکتی ہے، بارشیں کتنی ان کی توقع رکھی جائے، لیکن انفارچونیٹلی ہمارا رابطہ ماہرین موسمیات سے نہیں ہو سکا ہے۔ تو وقت ہوا ہے چند سیکنڈ کی ایک بریک کا، بریک کے بعد واپس آئیں گے اور بات کریں گے ریڈیو اینڈ ٹی وی سیگمنٹ میں، اور بات ہوگی پاکستان امریکہ تعلقات پہ۔ پروگرام جہاں رنگ میں آپ کا خیر مقدم، میں ہوں اسد حسن، اور پروگرام کے اس حصے میں ہم بات کرنے جا رہی ہیں، ایک تو گفتگو ہوگی کابل اور طالبان، ان کے درمیان مذاکرات پہ، اور ساتھ ساتھ یہ کہ اسلام آباد کا کیا کردار ہے۔ اسلام آباد سے بھی ایک بڑا اہم بیان سامنے آیا ہے آج، مشیر خارجہ کا بھی اور سیکرٹری خارجہ کا بھی، جنہوں نے تھنک ٹینکس میں گفتگو کی اور اپنے نقطۂ نظر کا اظہار کیا۔ لیکن اسی سیگمنٹ میں ساتھ ساتھ ہم یہ بھی بات کریں گے کہ پاکستان کے لیے جو فوجی امداد ہے اس کے لیے شرائط میں اضافہ کیا گیا ہے امریکی کانگریس کی جانب سے، اس کا بھی ہم جائزہ لیں گے۔ ہمارے ساتھ ہوں گے انور اقبال صاحب، سینئر صحافی ہیں، تجزیہ کار ہیں، واشنگٹن بیس، جنرل عبدالقیوم صاحب ہمیں جوائن کریں گے، پاکستان مسلم لیگ نواز حکمران جماعت سے وابستگی ان کی اور ممبر پارلیمنٹ ہیں، سینیٹر ہیں، وہ ہمیں جوائن کر رہی ہیں، اور سرور احمد زئے صاحب، یو ایس بیسڈ افغان پولیٹیکل انالسٹ، پولیٹیکل ایکٹیوسٹ اور پولیٹیشین ہیں، وہ ہمیں جوائن کر رہے ہیں پروگرام کے اس حصے میں، وہ بھی ہمارے ساتھ موجود ہوں گے۔ اس وقت سرور احمد زئے صاحب اور انور اقبال صاحب ہمارے ساتھ موجود ہیں، تو اس لیے ہم افغانستان والا سیگمنٹ جو ہے اس پہ پہلے بات کر لیتے ہیں۔ اسلام آباد سے جو ڈیولپمنٹس آئی ہیں یا جو بیانات ہمارے سامنے آئے ہیں، پاکستان کے مشیر خارجہ ان سرتاج عزیز صاحب، انہوں نے ریجنل پیس انسٹیٹیوٹ جو کہ ایک نان گورنمنٹل آرگنائزیشن ہے، تھنک ٹینک ہے، وہاں پہ انہوں نے بات چیت کی ہے افغان پیس پروسیس کے اوپر، وہاں پہ جو ڈائلاگ ہو رہا ہے اس ریفرنس میں یہ سیمینار تھا یا پروگرام تھا، جس میں ان کا یہ کہنا تھا کہ پاکستان اپنی پوری کوششیں کر رہا ہے کہ وہ طالبان کو انگیج کرے، لیکن اب یہ لازم ہے کابل کے لیے بھی کہ وہ ایک ایسا یونیفائڈ پیغام بھیجے، ایک مربوط پیغام بھیجے طالبان کو، بشمول حقانی نیٹورک کو، کہ وہ بھی مذاکرات کی میز پہ آنے کو ترجیح دیں۔ کابل حکومت کی اپنی کیا ذمہ داریاں بنتی ہیں افغانستان کے اندر پیس پروسیس میں؟ پاکستان نے جو کمٹمنٹس کی ہوئی ہیں وہ محض اخلاقی ہیں یا اب اس کی وہ ذمہ داری بھی ہے؟ اس کا اثر و رسوخ کتنا ہے؟ اس کا ہم انالیسز لیں گے۔ انور اقبال صاحب ہمارے ساتھ موجود ہیں اور سرور احمد زئے صاحب، کچھ دیر بعد سینیٹر عبدالقیوم صاحب، وہ بھی ہمارے ساتھ موجود ہوں گے۔ سرور احمد زئے صاحب، پہلے آپ فرمائیے گا، کوارٹیٹ گروپ کا اجلاس بھی ہوا دو روز قبل اسلام آباد کے اندر، اور جنرلی اس بات پہ اتفاق کے ظاہر مذاکرات اور امن عمل، اس کے لیے کوششیں جاری رہنی چاہیے ہیں، لیکن اختلافات گاہے گاہے رہتے ہیں اسلام آباد اور کابل کے درمیان۔ آپ کے خیال میں جو اسلام آباد نے ذمہ داریاں لی ہیں وہ اس کی ہمت سے زیادہ ہیں اور ان کو وہ پوری نہیں کر پا رہا، کچھ اور وجوہات ہیں یا اوور ایکسپیکٹیشنز ہیں اسلام آباد کے ساتھ؟
میرے خیال میں یہ جو میٹنگ تھا اسلام آباد میں، یہ پہلے سے کتنی بار یہ کینسل ہو گیا، اس کا وجہ یہ تھا کہ افغانستان اور پاکستان کے درمیان روابط ایسا ایسا خراب ہو رہے تھے، اور حسب معمول افغان گورنمنٹ نے پاکستان کو بلیم کر رہا تھا کہ وہ سنسیئر نہیں ہمارے ساتھ، اس کی کوئی ضرورت نہیں اس طرح میٹنگ کا۔ تو اس میٹنگ میں افغانستان کے گورنمنٹ کا کوئی آفیشیل ہائی رینکنگ آفیشیل موجود نہیں تھا، لیکن ان کا صرف سفیر جو پاکستان میں زاخل وال، انہوں نے اٹینڈ کر دیا۔ میرے خیال میں پاکستان اور افغانستان کے جو آج کل روابط ہے بہت زیادہ خراب حالات میں، اور پاکستان بھی میرے خیال میں اگر سنسیئرلی چاہتا ہے اور اگر پریشر طالبان پہ لا سکتا ہے تو میرے خیال میں پاکستان کر سکتا ہے کہ طالبان پہ کچھ نہ کچھ پریشر لائے اور نیگوسیشن ٹیبل پہ اس کو۔
اس بارے میں سرتاج جی صاحب، آپ یہ آج یہ کہتے ہیں کہ یہ بہت ان ریئلسٹک ایکسپیکٹیشنز ہیں کہ پاکستان کا بہت کوئی گہرا اثر و رسوخ ہے طالبان کے اوپر؟
میرے خیال میں آج کل جو امریکن گورنمنٹ کی طرف سے، کانگریس کی طرف سے جو پریشر ہے پاکستان پہ اور امریکن گورنمنٹ پہ کہ پاکستان کو امداد نہ دیا جائے تاکہ وہ حقانی گروپ اور دوسرے ٹیررسٹ گروپ جو ہے اس کو نکال دے یا اس کے خلاف ایکشن کرے، تو پاکستان بھی میرے خیال میں طالبان کو ایسا نہیں لائیں گے، کیونکہ امریکہ پہ پریشر لائیں گے پاکستان تھا کہ امریکہ بھی بتایا چلیے ٹھیک ہے آپ طالبان کو نیگوسیشن ٹیبل پہ لاؤ، ہم آپ کے ساتھ کچھ نہ کچھ گزارا کریں گے یا ہیلپ میں، اسسٹنس میں۔ تو میرے خیال میں پاکستان اس میں شک نہیں ہے کہ پاکستان طالبان کو کنٹرول نہیں کر سکتے، لیکن میرے خیال میں پاکستان طالبان کو نیگوسیشن ٹیبل پہ لا سکتا ہے، جس طرح پہلے کئی بار ان کو کنوینس کر دیا وہ آ گئی اور طالبانوں نے کبھی بھی ریفیوز نہیں کیا تھا آج کل طالبان نے ریفیوز کیا میرے خیال میں کچھ پولیٹیکل گیم سے.
جی انور اقبال صاحب, کچھ دیر پہلے شوکت راجہ بھی ہمارے ساتھ تھے اور سرور احمد زئی صاحب کی بات کو ایک طرح سے وہ انڈورس کر رہے تھے. وہ کہہ رہے تھے کہ میں یہ محض خبر جو ہے روایتی خبر نہیں ہے بلکہ بڑے باوسوق اور بڑی اتھینٹسٹی کے ساتھ یہ بات کر رہا ہوں کہ جب طالبان کو یہاں پہ پاکستان میں لایا گیا تھا مذاکرات کے لیے, جن دنوں میں ملا عمر کی ہلاکت کی یا موت کی خبریں سامنے آئیں, تو ایک طرح سے وہ پورے کا پورا پروسیس جو ہے وہ ڈسمینٹل ہو گیا. آپ کے خیال میں پاکستان کے ساتھ واقعتاً کتنی توقعات رکھی جائیں طالبان کو انگیج کرنے میں, اور جو حقانی نیٹ ورک سے متعلق نہ صرف کابل کے بلکہ واشنگٹن کے بھی تحفظات ہیں, اسلام آباد ان کو کیسے ایڈریس کر سکتا ہے؟
دیکھیں میں یہ سمجھتا ہوں کہ پاکستان سے بھی غلطی ہوئی ہے, امریکہ سے بھی اور ایران سے بھی, اور تینوں کی غلطی اس نقطے پہ مرکوز ہے. تینوں نے پاکستان کے جو اثر و رسوخ ہیں طالبان پر اس کو اوور اسٹیٹ کیا. ہم نے بھی امپریشن دینے کی کوشش کی کہ اگر ہم چاہیں تو ہم طالبان کو آمادہ کر سکتے ہیں کوئی سمجھوتا کرنے پر افغانستان سے. ہم ایسا نہیں کر سکتے, ہم زیادہ سے زیادہ طالبان کو آمادہ کر سکتے ہیں مذاکرات میں شریک ہونے کے لیے. آپ کو یاد ہوگا کہ جب ملا عمر حکومت میں تھے اور اس وقت پاکستان نے کوشش کی تھی کہ افغانستان ڈیورنڈ لائن کو بین الاقوامی سرحد مان لے, تو اس وقت ملا عمر نے صاف انکار کر دیا تھا. وہ ایک حد تک پاکستان کا دباؤ مانتے ہیں, اس سے زیادہ نہیں مانتے. دوسری طرف امریکہ جو ہے, امریکہ کا مسئلہ یہ ہے کہ اس وقت جو اوباما حکومت ہے اپنا ٹرم ختم کرنے والی ہے, تو وہ چاہتی ہے کہ اگر ہو سکے تو ٹرم ختم ہونے سے پہلے پہلے کوئی ایک مثبت صورتحال نکل آئے جس میں وہ جو ہے کہہ سکے کہ جی ہم افغانستان کو ایک خوبصورت اینڈ دے کے جا رہے ہیں. لیکن اتنی جلدی کچھ ہونے والا نہیں ہے, اور اس سلسلے میں امریکیوں کو بھی ریئلائز ہو گیا ہے کہ پاکستان کا انفلوئنس جو ہے طالبان پہ اتنا نہیں ہے جتنا وہ سمجھتے تھے. اسی طرح افغانستان کی حکومت کا بھی یہ ہے کہ وہ پاکستان اس وقت افغانستان میں اور امریکہ انڈیا دونوں میں ایک فیلنگ ہے کہ چونکہ پاکستان پہ امریکہ کا دباؤ بڑھتا جا رہا ہے, پابندیاں لگ گئی ہیں, تو اگر مزید دباؤ ڈالا جائے تو پاکستان شاید اس کا جو موقف ہے وہ تبدیل ہو جائے. میں سمجھتا ہوں کہ پاکستان بھی اور اندرونی طور پہ, مطلب یہ بیان, یہ سارے پبلک بیانات ہیں, اس بات کو پاکستان بھی افغانستان بھی بھارت بھی سارے اچھی طرح سمجھتے ہیں کہ اس وقت جو امریکہ میں حکومت ہے وہ لیم ڈک حکومت ہے, تو وہ سارے ٹائم بائی کریں گے, یہ وقت جانے دیں گے, اور اس کے بعد میں انتخابات ہونے کے بعد جو نئی حکومت آئے گی اس کی نئی پالیسیز آئیں گی اس کے مطابق پھر وہ ڈیسائیڈ کریں گے کہ اس معاملے کو کیسے ٹیک.
جی پاکستان کیا کہہ رہا ہے؟ ہم نے کوشش کی ہے کہ سرتاج عزیز صاحب کا سٹیٹمنٹ آپ کو سنوا سکیں لیکن ٹیکنیکل ایشوز ہیں. پاکستان کے خارجہ سیکرٹری چودھری اعزاز احمد وہ کیا کہتے ہیں؟ چند سیکنڈ کی ایک ساؤنڈ بائٹ دیکھیے بھی اور سنیے بھی, اور اس کے بعد پھر میں انالیسز لیتا ہوں آپ کا.
افغان نیشنل سیکورٹی فورسز نیڈ آل دی سپورٹ اینڈ ہیلپ دیٹ دے مسٹ گیٹ. We are doing whatever we can to persuade the Taliban and the Haqqani leadership, whoever we can contact, or the ones in the Doha office, that they must engage. We are using whatever pressure we can, using whatever in leverage and influence we have, and we do hope that all three countries, other three countries are also doing the same, so that the joint effort which we call as shared commitment results ultimately.
جی سامین, یہ سیکرٹری خارجہ اعزاز احمد چودھری, ان کی گفتگو سے ایک جھلک ہم نے آپ کو سنوائی, اور اس دوران جنرل عبدالقیوم صاحب سینیٹر پاکستان مسلم لیگ نواز سے ان کا تعلق, انہوں نے بھی ہمیں جوائن کر لیا ہے. سینیٹر صاحب آپ کا بہت شکریہ. ہمارے ساتھ انور اقبال صاحب موجود ہیں, واشنگٹن بیسڈ جرنلسٹ, ڈان اخبار کو ریپرزینٹ کرتے ہیں, اور اس کے علاوہ ہمارے ساتھ سرور احمد زئے ہیں, پولیٹیکل انالسٹ ہیں, بذات خود پولیٹیشین بھی ہیں, افغانستان سے ان کا تعلق ہے, امریکہ میں مقیم ہے. دو ریفرنسز ہیں, ایک تو آج سیکرٹری خارجہ کی گفتگو کی ایک جھلک بھی آپ نے سنی, اور پاکستان کے مشیر خارجہ نے بھی یہ کہا ہے کہ باقاعدہ یونیفائیڈ میسج کابل حکومت سے بذات خود جانے چاہیے طالبان کو اور حقانی نیٹ ورک کو, تاکہ ان کو مذاکرات کا حصہ بنایا جائے. اور ساتھ ساتھ ان کا یہ بھی کہنا تھا کہ یہ بہت ان ریئلسٹک پکچر ہے جس میں یہ سمجھا جائے کہ پاکستان کا کوئی غیر معمولی اثر و رسوخ ہے طالبان کے اوپر. لیکن پاکستان کا ایک روایتی موقف رہا ہے کہ کنٹرول نہیں ہے, اثر و رسوخ ضرور ہے طالبان کو, مذاکرات کی میز پہ لانے میں وہ اثر و رسوخ استعمال ہو سکتا ہے, بظاہر اس میں کامیابی نہیں ہو رہی, اور اس وجہ سے دباؤ بھی بڑھ رہا ہے، پریشر بھی بڑھ رہا ہے، وہ یہاں پہ واشنگٹن سے امداد سے بھی مشروط ہو رہا ہے، اور ساتھ ساتھ کابل کے اندر بھی جو عدم اعتماد کی فضائے پاکستان سے متعلق اس میں اضافہ ہو رہا ہے. آپ کا انالیسس چاہوں گا، آج مشیر خارجہ کے اسٹیٹمنٹ پہ کتنا ریئلسٹک ہے ان کا یہ بیان، اور ساتھ ساتھ یہ کہ حقانی نیٹورک کو واقعتاً انگیج کرنے کے لیے کس نوعیت کے بیانات کابل سے آئیں جو ان کو اس عمل کا حصہ بنا سکیں.
دیکھیں، بہت مہربانی آپ نے مجھے انوائٹ کیا. میں یہ سمجھتا ہوں کہ جو لوگ یہ جو افغانستان کی پالیٹکس کو اور اس ریجن کی پالیٹکس کو اور ہمارے ٹرائبل بیلٹ کے اندر جو لوگ ہیں ان کے ایٹیٹیوڈ کو سمجھتے ہیں، وہ اس بات پہ یقین کریں گے جو کہ سرتاج عزیز صاحب نے کہی ہے. خود افغانستان کے اندر بیٹھے ہوئے جو ہمارے مہربان دوست ہیں، لوگ ہیں اور جو لیڈرشپ ہے، ان کو یہ پتہ ہے کہ افغانستان کے اندر بھی کبھی بھی اسٹرانگ ایک سینٹرل حکومت نہیں رہی، وہاں ٹرائبل سوسائٹی کے اندر وار لارڈز اور مختلف لوگوں کا، اور یہ جو افغان طالبان ہیں ان کے لنکیجز پاکستانی طالبان سے بھی تھے جو کہ پاکستان میں تباہی و بربادی کر رہے تھے. اگر اتنا لیوریج ہوتا نا پاکستان کا تو دیر واز نو کوشچن کہ یہ سارا ہو مان کر کے ہمارے جی ایس کیو پہ حملے، ہمارے ایئرپورٹوں پہ حملے، اسکولوں کے اوپر حملے، بچوں کے اوپر حملے، آفٹر آل یہ سارے لوگ وہی ٹیررسٹ فائٹ ہی ہو رہی تھی نا. تو اس لیے میں کہتا ہوں کہ ویئر ایز پاکستان اسٹریٹیکلی اینڈ فرام دی کور آف آور ہارٹ وی فیل دیٹ آر افغان بردرز شوڈ ہیو پیس، بیکاز یہ سہیل پاکستان کے لیے بھی بہت اچھا ہے، ہمارے نیبر کے اندر امن آ جائے کسی نہ کسی طریقے سے. تو پورے خلوص کے ساتھ نواز شریف صاحب بھی اور رحیل شریف صاحب نے بھی اشرف غنی صاحب کی دیانتداری کے اوپر اور ان کی ابل وطنی اور ان کی سنسیریٹی پہ ہمیں آیوگتا آف ڈاؤٹ بھی نہیں ہے، لیکن ان کی فرسٹریشن اپنی جگہ ٹھیک بھی ہے، لیکن ہمیں یہ گلا رہتا ہے کہ وہ ہماری سچویشن کو بھی سمجھیں. تو میں یہ سمجھتا ہوں کہ پاکستان پوری اپنی ایفرٹ کرے گا جو ہمارے لیوریج ہے، کیونکہ پاکستان افغانستان لینڈ لاکڈ ہے، یہ بہت سے جو گروپس ہیں انہوں نے کو وہاں سے فرار کیا تو کوئی ادھر آیا کوئی ادھر گیا، بارڈر کھلے ہوئے ہیں، ایوری ڈے بارڈر سے 40-50 ہزار لوگ بغیر ویزے کے آتے جاتے ہیں، تھاؤزنڈ آف ہمارے افغان بھائی پشاور میں آ کے ٹریٹمنٹ کراتے ہیں اور ادھر آتے ہیں، اور ان کو کوئی مطلب روک نہیں سکتا کیونکہ یہ 47 سے پہلے کی ایک ٹریڈیشن ہے جو چل رہی ہے. حالات کو میرے خیال میں جو بندے یورپ میں بیٹھتے ہیں یا امریکہ میں بیٹھتے ہیں وہ اس پرزم سے نہیں دیکھتے جو کہ یہاں ریالٹی ہے. وہ ایک اپنی سوچ کے مطابق کہتے ہیں کہ دیر از نو کوشچن. حقانی گروپ کون ہے؟ دیکھیں، حقانی گروپ از بیسیکلی این افغان گروپ، اور ان کی ٹریننگ اور ان کی گرومنگ بھی سی آئی اے نے کی اس وقت جب سوویت کے خلاف ہوئے. میں آپ کو نہایت آنےسٹی کے ساتھ بتاتا ہوں کہ ہماری بالکل یہ پالیسی نہیں ہے کہ یہ ہمارے کو فیور کے طالبان ہے اور یہ غیر فیور ہے. ہم سمجھتے ہیں اینی باڈی جو ہاتھ میں تلوار یا بندوق اٹھا کے بے گناہ لوگوں کو مارتا ہے یا پڑوسی ملکوں میں جا کے کرتا ہے ہمارا وفادار نہیں ہے، وہ پاکستان کا بھی وفادار نہیں ہے. تو دیٹ از اوور انڈرسٹینڈنگ.
ہم لیکن جنرل صاحب پھر وہ کیا وجہ ہے
ہم یہ کہیں گے
اس پالیسی کے باوجود اور اس ایکسٹینسو ملٹری آپریشن کے باوجود سوال اپنی جگہ پہ موجود ہیں، اور اتنے بڑے سوال ہیں یا اتنے بڑے بظاہر شواہد ہیں جن کی بنیاد پہ کانگریس فیصلہ کر رہی ہے کہ امداد جو پاکستان کی فوج کی ہے اس کو بھی مشروط کر دیا گیا ہے. دیٹ مینس کہ تسلی یا تشفی نہیں ہو سکی ہے ان کی. پاکستان یقیناً انگیج کرتا ہوگا، پاکستان بتاتا ہوگا، تو یہ تو ریفلیکٹ ہوتا ہے کہ واشنگٹن زیادہ مطمئن نہیں ہے جو پاکستان بیان کر رہا ہے اس آپریشن سے متعلق. جی ہاں،
اس میں ہمیشہ یہ تو بات یہی ہماری بدنصیبی ہے کہ واشنگٹن نے کے لوگوں نے پینٹاگون کی آرمی نے خود آ کے یا مزہ چکھا ہے افغانستان کے اندر، پوری ایفرٹ کرنے کے باوجود ان کی اپنی کیجولٹیز سے بھی زیادہ ان کی اپنی خودکشیاں ہوتی رہی اور یہ نائٹ آپریشن ہوتے رہے. دے ریئلائز اٹ دیم سیلز کہ کتنا مشکل کام ہے اگر ایک اسٹرانگیسٹ کنٹری آف دی ورلڈ سپر پاور جو سول سپر پاور ہے وہ یہ خود سچویشن کو کنٹرول یہاں نہیں کر سکی، اور وہ لوگ جن کے یہاں ود ہائی ٹیکنالوجی 50 ملکوں کے وہ بیٹھے رہے ہیں، ہم وہ فوج کو ٹرین نہیں کر سکے افغانستان کو. تو پاکستان تو ایک تھرڈ ورلڈ کا ایک غریب ملک ہے جس کے پلیٹ کے اندر بہت کچھ ہے، تو اس سے وندر ایکسپیکٹ کرنا کہ وہ اپنا تحفظ بھی کرے اور یہ بھی ساتھ یقین کرے کہ ہر چیز کلین کرے. اور آئی کین اشور یو کہ بائی دی گریس آف اللہ ہم نے صفائی کی ہے. آج القاعدہ کی کمر ٹوٹی ہوئی ہے، آج طالبان کی کمر ٹوٹی ہوئی ہے. آپ یہ دیکھ لیں، ادھر سے بھی کلیننگ ہوئی ہے
और बहुत से ऐसे लोग जो हमें पिन पॉइंट हुए हम शेयर कर रहे हैं इंटेलिजेंस अफगानिस्तान के साथ भी, और हम चाहते हैं मिल के चले तो उनको खत्म करेंगे।
देखिए
दाइश का मसला है
जी, जनरल साहब हमारे साथ रहेगा, अनवर इकबाल साहब भी हमारे साथ मौजूद है, अनवर इकबाल साहब इन इशूज़ को चूंकि बड़ा एक्सटेंसिवली कवर कर रहे हैं कांग्रेस के अंदर भी, स्टेट डिपार्टमेंट के अंदर भी, अनवर साहब बड़ा स्ट्रॉन्ग आर्ग्यूमेंट है जो पाकिस्तान से आता है और जनरल साहब ने भी उसको अभी रिमाइंड कराया है कि एक तरफ नेटो है पूरा अमरीका सुपर पावर, अगर वो उनको इंगेज नहीं कर सके हैं तो सिर्फ पाकिस्तान से इतनी बड़ी तवक्कोआत क्यों रखी जाएँ, ये किस हद तक यहाँ पर इसको बाय किया जाता है एक बात, और दूसरा ये कि इसके बावजूद कि एडमिनिस्ट्रेशन तो ये एतराफ़ करती आई है पिछले दो तीन बरसों में ख़ास तौर पे कि बड़ा एक्सटेंसिव ऑपरेशन है पाकिस्तान की मिलिट्री का, ट्रांसपेरेंसी की भी बात होती रही है, लेकिन ये कंसर्न्स अपनी जगह पे अगर मौजूद हैं कि हकानी नेटवर्क अभी तक इंटैक्ट है तो उसकी क्या वजह है और उसी को क्यों ब्रैकेट किया गया है पाकिस्तान की फौजी इमदाद के साथ?
देखें इस सिलसिले में जो अमरीकी इंतज़ामिया है और कांग्रेस के रवैयों में ज़रा फ़र्क, इंतजामिया ये ज़रूर मानती है और कहती है कि पाकिस्तान जो है कार्रवाई कर रहा है और बड़ी मौसर कार्रवाई की है गुज़श्ता दो सालों में, और उन्होंने लेकिन जब ये आते हैं हक्कानी नेटवर्क पर तो उससे पहले वो ये कहते हैं कि इन्होंने वादा कर रखा है कि किसी किस्म का इम्तियाज नहीं करेंगे, सबके खिलाफ कार्रवाई करेंगे।
सही।
और वो कहते हैं कि और हमें तवक्को है कि वो वादे को पूरा करेंगे, वो ये नहीं कहते कि वो हक्कानी नेटवर्क के खिलाफ कार्रवाई कर रहे हैं या नहीं कर रहे हैं। दूसरी तरफ कांग्रेस में अलबत्ता ये बात बहुत वाज़ेह तौर पर कही जाती है कि पाकिस्तान हक्कानी नेटवर्क के खिलाफ कार्रवाई नहीं कर रहा है, और कांग्रेस की हियरिंग में जब अमरीकी ऑफिशियल्स पर दबाव डाला जाता है तो वो भी इस बात को मानते हैं कि वो हक्कानी नेटवर्क के खिलाफ पाकिस्तान कम अज़ कम उस तरह कार्रवाई नहीं कर रहा है कि हम जैसे कि हम चाहते हैं। तो एक तो ये है कि एक कांग्रेस में ये एहसास ये फीलिंग मौजूद है कि पाकिस्तान अपना वादा पूरा
और कांग्रेस के अंदर इस वक्त रिपब्लिकन उसको डोमिनेट करें,
इसमें तो दोनों वोट देते हैं, रिपब्लिकन भी पाकिस्तान के खिलाफ देते हैं, डेमोक्रेट्स भी देते हैं,
ठीक है,
लेकिन उसके साथ ये है कि इंतजामिया ये कहती है कि पाकिस्तान पे इतना ही दबाव डालो जितना वो बर्दाश्त कर सके, उससे ज्यादा दबाव जो है वो कॉन्ट्र प्रोडक्टिव हो जाएगा। और आप देखें जो व्हाइट हाउस ने जो बयान दिया इस में यही कहा कि आप जिस तरह दबाव डाल रहे हैं इससे हमारे पाकिस्तान के साथ जो दो तरफा ताल्लुकात हैं उसके पेशरफ में मुश्किल पेश आएगी।
एग्जैक्टली इसी तरह के ख्यालात स्टेट डिपार्टमेंट से भी सामने आए। एक और डेवलपमेंट जो पिछले दिनों में शहर सुर्खियों में रही है वो F-16 तैयारों की खरीदारी में जो सब्सिडी देना थी उससे वापस आना अमरीका का, इसको भी पाकिस्तान में बहुत इस पर बात हुई, जनरल साहब भी हमारे साथ हैं, मैं आपसे जानना चाहूँगा कि इस रेफरेंस में अब भी कोई क्या ऐसी सूरत हो सकती है कि पाकिस्तान वो F-16 तैयारे हासिल कर ले?
मैं समझता हूँ कि इसमें सबसे पहली बात यह कि अब तो आपको दो तीन हफ्ते तक इस सिलसिले में कोई पेशरफ नहीं होगी क्योंकि मोदी इंडिया के वज़ीर आज़म जो है भारत के वो आ रहे हैं और वो सदर ओबामा से भी मिलेंगे, ज्वाइंट सेशन से खिताब करेंगे, तो इस दौरान तो किसी किस्म की पेशरफ नहीं होगी। जाहिर है कि अमरीकी इंतजामिया नहीं चाहेगा कि ऐसा कॉन्ट्रोवर्शी चाहेगी कि ऐसा कॉन्ट्रोवर्शियल इशू उनकी मौजूदगी में उठे, लेकिन आपने ये व्हाइट हाउस का बयान देखा कि उन्होंने कहा कि जो पाबंदियां आएंगे काउंटर प्रोडक्टिव हैं, तो वो दोबारा इस तरह का बयान आएगा और वो कोशिश करेंगे पहले तो कांग्रेस के साथ मिलके कोई ऐसा रास्ता निकल जाए जिसमें पाकिस्तान को ये सिर्फ आठ जहाज हैं, कोई बहुत बड़ा न पाकिस्तान की इस्तेताद में बहुत ज्यादा फर्क पड़ जाएगा और न मिलने से पाकिस्तान बहुत कमजोर हो जाएगा। असल में ये मसला बन गया है भारत और पाकिस्तान के बीच इज्जत का, तो ये अमरीकी भी इस बात को समझते हैं, लिहाजा वो मेरा ख्याल है कि वो कोई ना कोई रास्ता जरूर निकालेंगे और इसका हल नजर आएगा हमें एक डेढ़ महीने बाद।
जी ये अनवर इकबाल साहब की एनालिसिस भी है और इन्फॉर्मेशन भी हो सकती है। जनरल साहब हमारे साथ मौजूद हैं और सरवर नज़ीर साहब, जनरल साहब इसको सम अप करने से पहले आप ये F-16 तैयारों के रेफरेंस में जो बात हुई है कि शायद प्राइम मिनिस्टर मोदी साहब के विजिट के बाद कोई पेशरफ्त उसमें हो सकती है, पाकिस्तान कैसे इंगेज कर रहा है इस मामले पर, अभी भी रबते में है, आपने भी एक बयान में ये कहा है?
जी ये रबते में तो हैं, अभी 30-31 को हमारे सेक्रेटरी डिफेंस जाके तो इस मसले को टेकअप करेंगे, लेकिन आप ये देखें कि एक वक्त एक तरफ अमेरिका ये कहता है कि पाकिस्तान के साथ या हिंदुस्तान के साथ ताल्लुक हमारे अलहदा अलहदा हैं, उनका एक दूसरे पे कोई असर नहीं है। ऑन दी अदर हैंड ये उधर सोच है कि चूंकि मोदी आ रहे हैं और हमें तो ये बिल्कुल क्रिस्टल क्लियर है कि ये इंडियन लॉबी है
जिसने कांग्रेस के दिखाया हुआ है और ये वो प्रेशर है इसकी वजह से वो कर रहे हैं. सो देयरफॉर हमारे रिलेशन इंडिपेंडेंट ऑफ इंडिया नहीं है, बिकॉज हमारा प्रेशर तो कोई काम नहीं करता. जब इंडिया अपना जो है न्यूक्लियर सबमरीन न्यूक्लियर पार्ट सबमरीन से वो अपना न्यूक्लियर टिप मिसाइल्स तजर्बा करता है तो कोई वहाँ आईब्रो रेज नहीं होता. और जब भी वो डेवलपमेंट है बल्कि बिगेस्ट बायर है वो, लेकिन हमारी तरफ से बट वी फील दैट अमेरिका इज अ बिग कंट्री. हमारे बड़े पुराने रिलेशनशिप हैं, हमारे मफाद में है कि हम एंगेज रहें. लेकिन पाकिस्तान को चाहिए, ठीक बात है कि आज जहाज आने चाहिए ना जान ना आने से फर्क नहीं पड़ता, लेकिन ताल्लुकात तो हमारे रहने चाहिए. और पाकिस्तान फिर और एवेन्यूज भी देखेगा, बिकॉज उसने अपनी सलामती के लिए एहतियात तो करनी है, सारे डिफेंस का रिक्वायरमेंट करनी है. तो इसलिए मेरे ख्याल में गुड सेंस विल प्रिवेल. और अगर ओबामा एडमिनिस्ट्रेशन वो जस्टिफाइड समझती है पाकिस्तान के स्टैंड को, तो यही तो बात है, वही तो इन टच है, वही तो सिचुएशन को समझते हैं. कांग्रेस के तो ज्यादातर स्टाफर इंडियन है या इजरायली है, यहाँ जो परसेप्शन है, तो देयरफॉर वो उधर से वो किसी तरीके से भी वो ये होता कि पाकिस्तान को बैड लाइट में शो करो, पाकिस्तान के अंदर न्यूक्लियर अनसेफ है, हकानी से लिंक्ड है, अफरीदी को करना है, ये सारे ऐसे बहाने हैं जिसकी वजह से पाकिस्तान की यहाँ आवाम फिर परेशान होती है कि एक ऐसा मुल्क जिसके साथ मिलकर हमने वार ऑन टेरर लड़ी और हमने 60,000 लोग शहीद कराए और हमारी इकोनॉमी तबाह हो गई, बिलियन डॉलर से ज्यादा नुकसान हुआ और पिछले 16 सालों में हमें 13 बिलियन डॉलर मिले, और उसके बावजूद ये देख लें कि अभी भी वो है कि आप 50 करोड़ ये रुक जाएंगे वो रुक जाएंगे, कौमें जिंदा रहती हैं. ये हमें वो उस तरीके से तो हम नहीं जा सकते ना, एक बावकार कौम और फिर डेमोक्रेटिक गवर्नमेंट है वो आंसरेबल है लोगों के, लोग क्वेश्चन करते हैं आंखों में देख के कि आप क्या बात कर रहे हैं, वो तो आपको जहाजों के उस चक्कर में डाल रहे हैं. आप कहते हैं अमेरिका से हमारे बड़े अच्छे ताल्लुकात है, तो आई एम श्योर इस लोकल पॉलिटिक्स को रीजनल पॉलिटिक्स को भी समझना जरूरी है.
बहुत शुक्रिया सेनेटर जनरल अब्दुल क्यूम साहब, आप हमारे साथ मौजूद थे. अनवर इकबाल साहब आपका बहुत शुक्रिया. सरवर जई साहब आपसे ये सवाल करना चाहूँगा इस सेगमेंट को वाइंड अप करने से पहले कि हकानी नेटवर्क ज़ाहिर जो एक वजह तनाज़ा है इस्लामाबाद वाशिंगटन ताल्लुकात में भी, काबुल और इस्लामाबाद के ताल्लुकात में भी, आपके ख्याल में तालिबान के पूरे इस फिनोमेना के अंदर हकानी नेटवर्क कितनी बड़ी बजात खुद इकाई है, और जो अफ़गान तालिबान हैं उनके साथ अगर उनके उनकी तादाद के अतबार से उनके हजम के अतबार से अगर उनका मवाजना किया जाए तो वो उनके साथ इंटैक्ट कितने हैं और वो कितनी बड़ी इकाई हैं? क्या वो एक सेपरेट इकाई हैं, एंटिटी हैं, या उनको उन्हीं अफ़गान तालिबान के पस मंज़र में देखना होगा?
ग्रुप है जो मेरे ख्याल में जिस तरह इस्लामी इत्मतियार का जो ग्रुप था बहुत ऑर्गेनाइज, सिंगल लीडरशिप और तालिबान की तरह नहीं. तालिबान का ग्रुप जो है बहुत लूज ग्रुप है, आजकल डिवाइड भी हुआ है. तालिबान में सारा कमांडर्स है जो पाकिस्तान को भी शक की नज़र से देखते हैं, दूसरे लीडरशिप को भी शक की नज़र से देखते हैं. तो हकानी ग्रुप इज टोटली डिफरेंट ग्रुप, वो बिल्कुल मेरे ख्याल में वो इतना ऑर्गेनाइज और लीटल ग्रुप है जो तालिबान की ग्रुप इतना लीटल नहीं है और खतरनाक. मेरे जो काफ़ी बड़े बड़े जो कार बम हुए अफगानिस्तान में या खतरनाक अटैक जो सिटीज में हुए वो हकानी ग्रुप ने किए. तालिबान उनकी तादाद बहुत ज्यादा है, इसमें कोई शक नहीं है, वो काफी ज्यादा तादाद है, उनके हर जगह पे लड़ रहे. आजकल अगर आप देखें टॉप लीडरशिप में तालिबान का जो है वो हकानी ग्रुप है. हकानी ग्रुप भी आजकल तालिबान के साथ बिल्कुल इकट्ठा हो गई है एक जगह पे और टॉप लीडरशिप में उनकी रोल है और फैसले कर रहे हैं, डिसीजन बना रहे. तो मेरे ख्याल में जो हकानी ग्रुप है उन्होंने इस तरह कार किए, इस तरह कारनामे किए जो अमेरिकन गवर्नमेंट ने उसको टेररिस्ट ग्रुप पे तब्दील किया, जो कि तालिबान ग्रुप को अभी तक उन्होंने टेररिस्ट ग्रुप पे जो खतरनाक अटैक्स किए और जो अमेरिकन पे अटैक्स हुए, अफगानिस्तान में जो अटैक्स हुए, इससे उनको उन्होंने टेररिस्ट ऑर्गेनाइजेशन का नाम दे दिया और काफी अटेंशन दे रहे उसको.
बहुत शुक्रिया आपका सरवर अहमद जई साहब, आपने हमारे लिए वक्त निकाला, हमारे साथ आप मौजूद रहे, बेहद शुक्रिया. सामीन एक ब्रेक लेते हैं, ब्रेक के बाद वापस आएंगे और आखिरी हमारा हिस्सा मिस्र के तैयारी की तबाही, असबाब मुमकिन क्या हो सकते हैं. एक ब्रेक के बाद
ग्लोबल इश्यूज पर दो टोक बात.
मलिया साहबा, क्या इसकी वजह इस्लामोफोबिया है, क्या यूरोप खौफजदा है?
दुनिया भर से माहिरीन की राय.
जब उनको मुहाजरीन का सामना करना पड़ा तो उन्होंने कहा हाँ हम मुहाजरीन को लेने को तैयार हैं, लेकिन मुसलमान मुहाजरीन को लेने को तैयार नहीं है.
cooperation with countries like Pakistan, which we're already partnering with in this fight against terrorism.
پاکستان کا پورے کا پورا فوکس صرف یہ ہے کہ بھارت پاکستان کو جنگ میں تلف نہ کر سکے.
غیر جانبدار بحث
کہ ریمٹ ڈیمیج کا واقعہ ہوا پاکستان کے اندر, کہاں تھی عدالتیں, کہاں تھی آزاد ہیں کہ ہماری عدالتیں, چاہیے عدالتوں کا فیصلہ تھا.
پاکستان میں دیکھیں ایک تو کلچر ہے سائلنس کا, اور خاص طور پہ جہاں پہ سیکشوئل ابیوز یا کوئی بھی چیز
انڈیپینڈنس ایونیو واشنگٹن ڈی سی سے محمد عاطف کے ساتھ.
پروگرام جہاں رہیں گے آپ کا خیر مقدم, میں ہوں اسد حسن, اور پروگرام کے آخر میں ہم بات کریں گے لاپتہ مصری طیارہ جس کا ملبہ بحیرہ روم سے مل گیا ہے. 60 مسافر اس میں سوار تھے اور یہ طیارہ تباہ ہو گیا, اور اس کے بعد کئی سوالات اٹھائے, کئی اس میں تشکیک پائی گئی امریکہ کے اداروں کا, خاص طور پہ اس بارے میں شک و شبہ سامنے آیا کہ یہ طیارہ دہشت گردی کا شکار ہوا ہے. بہت سارے ماہرین کی رائے اس بارے میں اس وجہ سے بھی ہے کہ چونکہ یہ طیارہ پیرس سے اس نے فلائی کیا اور یہ مصر جا رہا تھا, اور مصر کی فضائی حدود میں تھا جب اس کے ساتھ حادثہ یہ پیش آیا, اور مصر پچھلے دنوں میں دہشت گردوں کی کاروائیوں کے ریفرنس میں خبروں کی زینت رہا ہے. وقت چونکہ کم رہا ہے, ہمارا حالی صاحب سے رابطہ ابو ہے, تو اس لیے میں زیادہ تمہید میں نہیں جانتا ہوں. بنیادی سوال یہ کریں گے کہ کیا وجہ ہے کہ جب طیارہ لاپتہ ہوتا ہے تو فوری طور پہ ذہن میں دہشت گردی کے امکانات کیوں کراتے ہیں, جو مفروضے بنتے ہیں اس کی وجوہات کیا ہوتی ہیں. ہمارے ساتھ موجود ہیں جناب سلطان علی صاحب, انالسٹ ہیں انٹرنیشنل افیئرس کے, اور بذات خود وہ پاکستان کی فضائیہ کے لیے خدمات انجام دے چکے ہیں, ایئر فورس کے پائلٹ رہے ہیں, تو وہ ان چیزوں کو بہتر سمجھ سکتے ہیں. علی صاحب بہت شکریہ, اوور ٹو یو. ہمارے پاس اب 3.5 منٹ ہیں. اس طیارے کے پس منظر میں ہمیں بتائیں کہ جب یہ حادثے ہوتے ہیں تو دہشت گردی یا حادثہ, دونوں والوں سے پہلا مفروضہ ذہن میں کیا آتا ہے اور کس بنیاد پہ آتا ہے؟
دیکھیے, سب سے پہلی بات تو یہ ہے کہ یہ بات سمجھنے کی ہے, اور میں مختصراً بتا دوں کہ طیاروں کے جو حادثے ہوتے ہیں ان کی چند ہی وجوہات ہوتی ہیں, یا تو موسم کی خرابی باعث ہو سکتی ہے, دوسرے جو ہے تکنیکی خرابی ہو سکتی ہے, تیسری جو ہے وہ یا مڈ ایئر کولیژن ہوتا ہے یا برڈ ہٹ ہوتا ہے. لیکن برڈ ہٹ عام طور پہ زیادہ بلندی پہ نہیں ہوتا, وہ جب جہاز لینڈنگ کے لیے آ رہا ہو یا ٹیک آف کیا ہو. اور جو سب سے اہم چیز جو آج کل کے تناظر میں ہے وہ ہے دہشت گردی. اب ان میں جو ہے جب تک کہ شواہد نہیں مل جاتے تو یہ کہنا مشکل ہوتا ہے, لیکن چند چیزیں بنیادی سمجھنے کی یہ ہیں کہ اگر کوئی تکنیکی خرابی ہو یا جہاز طیارے میں آگ لگ جائے یا کچھ اور ہو, تو اس میں پائلٹ کے پاس اتنی مہلت ہوتی ہے کہ وہ زمین رابطوں سے ان کو اطلاع کر دے کہ کوئی ایمرجنسی ہے, میڈے کال اس کو کہتے ہیں, اور اس کے علاوہ اگر کال نہ دے سکے تو اس جہاز کے اندر ایک ٹرانسپونڈر لگا ہوتا ہے جس کا صرف بٹن دبا دیں تو
جنریٹر. اور اس کیس میں ایسی کوئی اطلاع نہیں ہے,
اس کیس میں کوئی ایسی,
یہی وجہ ہے کہ دہشت گردی کی طرف ذہن جا رہا ہے, یہی وجہ ہے کہ
نہیں, اور دہشت گردی کی طرف ذہن اس لیے جا رہا ہے کہ کوئی بھی اطلاع نہیں تھی, تو اس کا مطلب یہ ہے کہ جو کچھ بھی ہوا ہے وہ اچانک ہوا ہے. اور اچانک ہونے میں جو ہے موسم کی خرابی ہو سکتی ہے, آسمانی بجلی گر سکتی ہے, لیکن اس میں تو موسم کی جو رپورٹ ہے میٹرولوجیکل رپورٹ وہ بتاتی ہے کہ موسم صاف تھا, تو اس لیے ذہن میں بار بار یہ خدشہ جا رہا ہے. دوسری جو دو تین چیزیں اور ذہن میں آ رہی ہیں کہ حال ہی میں پیرس میں بھی دہشت گردی کے واقعات ہوئے ہیں, مصر میں بھی ہوئے ہیں, اور اس کے علاوہ یہ کہ مصر اور فرانس کے تعلقات کافی گہرے ہیں, اور حال ہی میں مصر نے فرانس سے کچھ اسلحہ بھی خریدا ہے جو کہ دہشت گردوں کے خلاف استعمال ہونا
بالکل یہ فیکٹرز ہیں. لیکن بڑے کنسرن اس ریفرنس میں پائے جا رہے ہیں کہ پھر تو ہوا بازی کو بہت بڑا خطرہ ہو سکتا ہے کہ پیرس جیسے شہر سے اگر طیارہ اڑتا ہے اور جو میئرز ہیں, سیفٹی میئر یا سٹینڈرڈز ہیں, اگر وہاں پہ وہ بریچ ہوتے ہیں تو بہت بڑا تھریٹ ہوگا.
ٹھیک تو ہوگا, لیکن اس میں ایک دو چیزیں اور دیکھنے کی ہیں کہ دیکھیے منگل کے دن سے پیرس میں جو ہے ایئر لائن اسٹاف, سوری گراؤنڈ اسٹاف ने हड़ताल कर रखी थी, तो इसलिए उनका जो अमला है वो कुछ थोड़ा सा कम था। दूसरे ये कि तैयारा जो है वो 90 मिनट के बाद परवाज कर गया। अब ये यकीनी नहीं है कि मुकम्मल तौर पे इसकी तफ्तीश की गई नहीं। अच्छा, पेरिस में तो नहीं, लेकिन हाल ही में बर्लिन में एक तुर्क नजाद का बाशिंदा जो है, जिसके ताल्लुक दहशतगर्द ग्रोह से बताए जाते हैं, वो जो है उसको फारिज किया गया।
बहुत सारी सूरत हाल का पता चलेगा जब ब्लैक बॉक्स मिलेगा और हतमी तहकीकात सामने आएंगी। बेहद शुक्रिया सुल्तान अली साहब, आपने में ज्वाइन किया। असद हसन को इजाजत दीजिए, अल्लाह हाफिज़।